नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले पेट्रोलियम आपूर्तिको असहजताका कारण शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले आजदेखि लागू हुने गरी सरकारी र शैक्षिक संस्थामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। सँगै आजदेखि कार्यालय समय पनि बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म कायम गरिएको छ। यसरी इन्धन गहिरिँदै गएको इन्धन संकट समाधानका लागि सरकारले यो प्रयास गरिरहेका छन्। विश्वमा हेर्ने हो भने इन्धन संकट गहिरिँदै गएको छ र इन्धन कम उपभोग कम गर्नका लागि विभिन्न राष्ट्रहरूले विभिन्न उपायहरू अवलम्बन गरिरहेको अवस्था छ। यसमा नेपालले सार्वजनिक विदा दुई दिन सार्वजनिक विदा दिने र सँगै कार्यालय समय 9 देखि 5 बजेसम्म कायम गर्ने जनाएको छ। कतिपयले जोर बिजोरका आधारमा सवारी साधन चलाउन पनि अनुरोध गरेका छन्, सिफारिश गरेका छन् र त्यो निर्णय नभई सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ र थप संकट गहिरिँदै जाँदा सरकारले फेरि अर्को उपाय अपनाउनु पर्ने देखिन्छ पनि। र यसरी हेर्दा अहिलेको परिस्थिति हेर्दा पश्चिम एसियामा जसरी अहिले अशान्ति छ, युद्ध भइरहेको छ, यो केही समय अझै लम्बिने र यसको प्रभाव विशेष गरी इन्धन आपूर्तिदेखि लिएर अन्य क्षेत्रमा पर्ने देखिएको छ। आज हामी विशेष गरी सरकारले इन्धन कम गर्न चालेको उपाय सँगै इन्धनको मूल्य बढ्दै जाँदा आम उपभोक्ताहरू समस्यामा परेका छन्। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको छ, थप यो समस्या अझै लम्बिँदै गए उपभोक्ताहरू अझै मारमा पर्ने देखिन्छ। यो सन्दर्भमा सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने देखिन्छ, सँगै आफ्ना नागरिकहरूलाई कसरी सरकारले राहत दिन सक्छ भन्नेतर्फ सरकारको ध्यान जान आवश्यक पनि देखिन्छ र आम नागरिकले सरकारले केही न केही गरोस् भन्ने अपेक्षा पनि राखेका छन्। आजको सन्दर्भमा हामी यिनै विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुवेदी। प्रवक्ताज्यू, स्वागत छ। स्वागत छ। अब विश्वभर इन्धन संकट गहिरिँदै गएको छ, पश्चिम एसियाको युद्धको प्रभाव विश्वभर नै परेको छ, अब अझै बढी चाहिँ एसियाली राष्ट्रहरूमा परेको देखिएको छ, भारतमा अझै समस्या गहिरिँदै गएको छ, भूटानमा त्यस्तै समस्या छ, अब बंगलादेशमा पनि त्यस्तै समस्या रहेको हामीले समाचारमा पढेकै छौं, नेपालमा पनि यो समस्या गहिरिँदै गएको छ, इन्धनको भाव आकाशिँदैछ। अब यो सन्दर्भमा सरकारले हिजो सार्वजनिक विदा दुई दिन दिने निर्णय गरेको छ, अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? दुई दिन सार्वजनिक विदा दिँदा कसरी यो संकटलाई अलिकति सामना गर्ने उपायलाई चाहिँ कसरी हेर्न सकिन्छ?
यस्तो छ, अब यो चाहिँ इन्धनको खपत घटाउने धेरै विकल्पहरू मध्ये एउटा विकल्प हो जुन सरकारले निर्णय गरेर चाहिँ आजदेखि लागू भइरहेछ। अब यसमा मूलत इन्धनको मात्रा, अब आयात गरेर ल्याउनु पर्ने इन्धन छ, अलिक टाढाबाट ल्याउनु पर्ने छ, जहाँबाट ल्याउने हो हामीले भारतबाट ल्याउने, भारतले चाहिँ अरबबाट ल्याउने, अरबमा अशान्ति छाएको अवस्थामा अब यसको चाहिँ भनौँ न लङ टर्ममा अझै योभन्दा पनि यो समस्या गहिरिन पनि सक्छ, धेरै अनुमान त हामीले गर्न सक्दैनौँ युद्ध कहिलेसम्म लम्बिन्छ भनेर। त्यो हिसाबले चाहिँ अब हामीले के अपनाउन सक्छौँ विधिहरू? तत्काल हामीले प्रयोग गरिरहेको चाहिँ इन्धनको स्रोतलाई पुरै घटाएर अर्को स्रोत प्रयोग गर्ने अवस्था पनि छैन। त्यो हिसाबले न्यूनीकरण, खपतमा न्यूनीकरणको चाहिँ दृष्टिले यो चाहिँ राम्रै विकल्प भन्ने लाग्छ मलाई। सरकारले पनि त्यो विश्लेषण गरेर निर्णयमा पुगेको हुनुपर्छ। र यस्तै दुई तिनवटा अरू फाइदा पनि हुँदो रहेछ, जस्तै अब सडकमा जाम हुने विषयदेखि लिएर यात्राको दूरी भन्नाले अब समय अगाडि पछाडि पार्दाखेरि त्यो जाम हुने अवस्था पनि कम हुने, कम समयमा ट्राभल गर्न सकिने, सँगसँगै सवारी साधनको चाहिँ प्रयोग एक दिन भए पनि बढी रेस्ट दिँदाखेरि सवारी साधनको चाहिँ ड्युरेबिलिटी भनौँ न त्यो खप्ने अवस्था पनि बढ्ने अरू अरू फाइदा पनि छन्। तर पहिलो नम्बरमा अहिले सरकारले हेरेको भनेको चाहिँ इन्धनको खपत कम गर्ने हो, एउटा विकल्पको रूपमा यो अगाडि सारिएको
हो। यसको प्रभाव केही न केही पर्ने देखिन्छ होइन?
हजुर हो।
अब सँगै इन्धन किफायती रणनीति अहिले धेरै देशका निम्ति महत्वपूर्ण औजार हुँदैछ। अमेरिकामै इन्धनको मूल्य वृद्धिसँगै महँगीको चाप बढेको समाचार छ, युरोपमा ग्यास मूल्यमा उच्च वृद्धि भएको छ, इन्धन मूल्य वृद्धिले वस्तु तथा सेवाको मूल्यमा बढ़ोत्तरी भइरहेको अवस्था छ। कतिपय देशले त इन्धन बचत गर्न जोर बिजोर प्रणाली अप्नाइसकेका छन्, कतिपयले विदाको दिन बढ़ाएका छन्, त्यो नेपालले पनि गरि नै सकेको छ। कतिपय देशले घरबाटै काम गर्न पाउने नीति अप्नाएको पनि हामीले पढ़ेका छौं। जैविक इन्धनको खपत घटाउन विद्युतीय र सौर्य ऊर्जा रूपान्तरण गर्न यो तर्फ चाहिँ रूपान्तरण गर्न थालिएको छ। अब हाम्रो हेर्दा पछिल्लो समय यो विद्युतीय उपकरणहरूको प्रयोग बढ्दै गइरहेको छ। अब हुन त अब ग्यास त्यति नै सर्टेज भइरहेको अवस्थामा विद्युतीय यो उपभोग सामग्रीहरूको उपभोग्य अब बाध्यता भएको छ। अब सवारी साधन पनि अधिकांश विद्युतीय सवारी साधनहरू बढ्दै गएका छन्, एक हिसाबमा यो राम्रै छ। अर्कोतर्फ हामीले ग्रामीण भेगहरूमा बायोग्यासको प्रयोग पनि गरेका थियौं विगतमा, 4-5 लाख जति बायोग्यासको निर्माण भएको थियो, त्यसलाई गोबर ग्यास पनि भनिन्छ। ती चाहिँ अहिले वस्तुभाव पाल्न मानिसहरूले छोड्दा बन्द भएको अवस्था पनि छ। यो राम्रो उपाय पनि थियो इन्धन बचतको लागि होइन? अब यो विद्युतीय उपकरणहरू चाहिँ हाम्रो दैनिक उपभोग्यको रूपमा चाहिँ बढाउने सन्दर्भमा सरकारको प्रयासलाई यहाँले कसरी हेर्नु भएको छ?
यो पनि चाहिँ एउटा भरपर्दो विकल्पको विषय यहाँले उठाउनुभयो। हामीले विगतमा नि भन्दै आयौँ, कोभिडको समयमा पनि यो इन्डक्सन चुलोको पुस सेल भन्छौँ नि, आग्रह गरेर प्रचार प्रसार गरिकन अलि बढी उपलब्ध गराएर सेल पनि गरेकै हो। अब यो धेरै विकल्पहरूमध्ये एउटा बुँदाको रूपमा यो पनि छलफलमै थियो, तर टुङ्गो चाहिँ अहिले बजारमा उपलब्ध इन्डक्सनहरूको बिक्री पनि बढेको छ एकातर्फबाट, तर सरकारले आफै इन्भल्भ भएर ल इन्डक्सन चाहिँ यसरी बेचिएको छ हामी पुर्याउँछौँ भन्ने मात्रै नभएको न हो। त्यो हिसाबले अब ग्राहकहरू सचेत भइकन आफैले अग्रसर भएर इन्डक्सनको प्रयोग बढाउनुपर्ने एउटा सन्दर्भ छ। अब कतिपयले प्रयोग बढाउनु भएको पनि देखेको छु, हामी आफै पनि अलिक ग्यास कम प्रयोग गर्छौँ। त्यसैले अब स्वदेशको इन्धनलाई बढाएर जाने विषय त अब स्वाभाविक रूपमा एउटा राम्रो विकल्प हो। यसमा सरकारले आग्रह पनि गरेको छ पटक पटक, यति बेला सरकारले निर्णय मात्रै यसमा भनौँ न यो गर्नुहोस् भनेर निर्णय गर्नु आवश्यक पनि त्यति छैन, यसलाई बढाएर जान चाहिँ आग्रह हामी गर्न सक्छौँ।
अब यो सँगै यो इन्डक्सन विद्युतीय चुलोको माग बढ्दै गएको छ, बढी छ, यो बढ्दा चाहिँ अब यसको मूल्य पनि बढाइएको र यसको गुणस्तर पनि अलिकति यो माग बढेसँगै न्यून हुने हो कि भन्ने पनि छ। अब यसको अनुगमनको पाटोमा अब यहाँको मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरू पनि लागि नै परेका छन्। अब यो अनुगमनको पाटोमा चाहिँ कस्तो छ? अब अनुगमन त यसमा गर्नुपर्ने देखियो, किनकि माग बढ्दै जाँदा अब यसमा गुणस्तरकोमा चाहिँ अलिकति शंका उत्पन्न हुन थालेको छ। यो अनुगमनको पाटोलाई चाहिँ कसरी हेर्न सकिन्छ? यहाँका निकायहरूले के गर्दैछ?
हजुर ठिक हो, अनुगमन त दुई किसिमले हुने गर्छ, धेरैलाई जानकारी पनि छ। एउटा कतैबाट गुनासो आयो अथवा हाम्रो वाणिज्य विभागमा रहेको चाहिँ उपभोक्ताले सिधै उजुरी गर्ने एउटा सिस्टम पनि छ, त्यो सिस्टममा आएको उजुरीको आधारमा गर्ने अनुगमन एउटा छ भने अर्को चाहिँ नियमित रूपमा दैनिक जस्तो चाहिँ विभागले टोलीहरू खटाएर विभिन्न खालको जस्तै अब कहीँ खाद्य होला, कोही पानी होइन, यो के अरे इन्धनकै विषयहरू होला, फ्यान्सी स्टोरहरू होला, यिनीहरूलाई आलो पालो उहाँले अनुगमन गर्नुहुन्छ। र अहिले चाहिँ हामीले के भनेका छौँ, हाम्रो छलफलमा के उठ्ने गर्छ भने अहिलेको विषय इन्डक्सन चुलो पनि हो है, यसलाई पनि हेर्नुपर्नेछ, यसको बिक्री कसरी भइरहेछ, कतै चाहिँ अलि बढी भनौँ न बढी नाफा खाने प्रवृत्ति पो छ कि भन्ने हिसाबले पनि भन्ने गरेका छौँ। तर मलाई के लाग्दैन भने व्यवसायहरूले यति बेलै फेरि अब यो अप्ठ्यारोमा बरु यो सेल बढाएर अरू चाहिँ बिक्रीको मात्रा बढाएर नाफा कमाउने कुरो छँदैछ आइटम बढाएर, तर त्यही आइटममै मूल्य बढाएर लिने कुरा व्यवसायहरूले गर्नुहुन्न जस्तो लाग्छ। तथापि विभागले चाहिँ यसलाई पनि एउटा अनुगमनको प्रायोरिटी लिस्टमा राखेको छ, प्राथमिकतामा राखेको छ। हजुर,
अब अहिले दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि भएको छ, यकिन तथ्याङ्क नभए पनि केही प्रतिशत मूल्य अहिले बढेकै देखिन्छ, अब जसका कारण चाहिँ आम उपभोक्ताहरू समस्यामा परेका छन्, यसबाट प्रत्यक्ष प्रभावित भएका छन् होइन। अब सरकारले चाहिँ यो महँगी नियन्त्रण गर्नका लागि चालेका कदमहरू के हुन्, अनुगमन कार्य चाहिँ कसरी यहाँ मन्त्रालय अन्तर्गतका निकायहरूले कसरी गरिरहेका छन्?
यो विषय त्यति सरल चाहिँ छैन। अब जस्तै मानौ न, विदेशबाट आउने आइटमको हकमा कतिपय तेल लगायतका विषयहरूमा, खाने तेल लगायतको विषयमा हामीले कन्ट्रोल गर्न खोजे पनि, नियन्त्रणमा राख्छौँ भन्न खोजे पनि, जहाँनिरबाट आइराखेका छौँ उहीँबाटै बढेर आयो भने अब त्यो बढेको प्रमाणको आधारमा हामीले चाहिँ त्यो मूल्यलाई स्वीकार गर्नुपर्छ। फ्री मार्केटमा छौँ हामी, स्वतन्त्र बजारमा छौँ, तर अब चाहिँ मूल्य साबिककै थियो तर अहिले यहाँ आएर बढाइएको छ, अथवा पुरानो स्टकै थियो अनि बढाइएको छ भने त्यहाँनिर सरकारको विषय हुने हो। केही विषयमा, केही आइटममा चाहिँ मूल्य अलिकति बढेको, इन्फ्लेसन पनि बढेर गएको भन्ने चाहिँ राष्ट्र ब्याङ्कको डाटाले पनि देखाएको छ। अब यो स्वाभाविक हो अथवा अस्वाभाविक हो, अथवा अहिलेको चाहिँ अरब सङ्कटले बढाएको हो अथवा अरू कारणले बढाएको भन्ने विषय यो बजारको सूचना प्रणालीमा विश्लेषणको कुरा हो। यसलाई विश्लेषण गर्दै अनि अनुगमनसँग आबद्ध गर्ने विषयलाई मन्त्रालयले जोड दिएको छ, आन्द्र चाहिँ निकायहरूले पनि सोही अनुसार अगाडि बढ्नुभएको अवस्था छ।
अब संकटको पछिल्लो समय भएको मूल्य वृद्धि चाहिँ संकटको यो अवसरका रूपमा व्यापारीहरूले प्रयोग गरेका हुन् कि अब यो यसलाई चाहिँ स्वाभाविक मान्न सकिन्छ?
कतिपय अवस्थामा सिजनल प्रभाव पनि हुन्छ, सिजन अनुसार कहिले भनौँ न हिउँतिर कुनै आइटमको केही समयको लागि बढेर जाने अनि क्रमशः फेरि साइजमा आउने पनि हुने गरेको छ। यो गत विगत वर्षमा पनि देखिएको हो भने यहाँले उठाउनु भएको जस्तै ढुवानीसँग जोडिएर इन्धनको इन्धनको चाहिँ भनौँ न प्राइस मूल्यसँग जोडिएर बढेको अवस्थामा इन्धनको मूल्य साइजमा आउने बित्तिकै त्यो पनि यो अपरेसन भनौँ न सञ्चालन खर्चसँग जोडिएर, ढुवानी खर्चसँग जोडिएर आएको विषय हो भने उद्योगको बाध्यतासँग पनि यो चाहिँ जोडिन्छ। त्यसैले हामीले त्यसको कारण चाहिँ जस्टिफाई गर्न सक्नु पऱ्यो के कारणले मूल्य बढेको हो भने जस्टिफाई गर्न सक्नु पऱ्यो, अन्यथा जहाँ गाह्रो त्यहाँ साह्रो भने जस्तै अब अहिले अप्ठ्यारो परिरहेको बेलामा अहिले यति बेलै हामीले चाहिँ केही समय यसलाई चाहिँ लुकाएर राखौँ अनि यसरी बेचौँ भन्ने खालको चलखेल हुने सम्भावना कहिलेकाहीँ हुन्छ, तर अहिले त्यस्तो भइरहेको जस्तो लाग्दैन।
अब सँगै हामीकोमा उपभोक्ता सचेतना पनि कम रहेको छ, एकचोटि किन्ने त हो, जति पनि पैसा हालिदिउँ भनेर अलिकति हेलचक्राई गर्ने अवस्था पनि हामीमा छँदैछ। अब उपभोक्ता सचेतनाको सन्दर्भमा अब उपभोक्ताकै लागि अब मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरू पनि छन्, त्यो विभागको नेतृत्व पनि यहाँले नेतृत्वमा बसेर काम गरिसकेको अनुभव पनि छ। उपभोक्ता सचेतनालाई हेर्दा कसरी हेर्न सकिन्छ?
धेरै नै महत्त्वपूर्ण विषय उठाउनुभयो। यो अब चाहिँ हाम्रो संविधानले पनि उपभोक्ताको हक व्यवस्था गरेको छ, अहिले गत वर्षदेखि चाहिँ उपभोक्ता अदालत पनि गठन भएर अगाडि बढेको अवस्था छ। संरचनाको हिसाबले केन्द्रदेखि प्रदेश स्थानीय तहसम्म पनि यो उपभोक्ता हक संरक्षणको लागि बजार अनुगमन गर्नुपर्ने, यो उपभोक्ता शिक्षा अगाडि बढाउनु पर्ने सबैतिर व्यवस्था छ, पाठ्यक्रममा पनि समावेश छ, तर अझै पनि यसको भनौँ न उपभोक्ताकै तर्फबाट होइन यो किन चाहिँ बिल नलिने, हामीले बिल किन नलिएको भन्ने अझै छैन, अनि किन नसोध्ने, म्याद छ कि छैन भने किन नहेर्ने, ब्याचहरू होइन त्यसमा भएको कभरमा म्याद लेखिएको छ कि छैन अथवा कटेको छ कि छैन हेर्ने कि नहेर्ने, यी विषय अझै पनि प्राथमिकतामा परेका छैनन्। अहिले पनि उपलब्धता भयो, भेटियो भने पुग्यो भने जस्तै देखिन्छ। म हिमाली जिल्ला पहाडी जिल्लामा नि काम गर्ने अवसर पाएँ, त्यहाँ चाहिँ म्याद सकिएका सामग्री चाहिँ छपछपती भेटिन्छन्, हामी पटक पटक ती सामग्रीलाई नष्ट गर्ने लगायतकै कारवाही गर्नु परेको थियो। त्यसैले मेरो आग्रह चाहिँ समग्रमा उपभोक्ता, आम उपभोक्तालाई के, हामी सबैलाई पनि के चाहिँ एउटा जागरण हुन जरुरी छ भने हामीले के खाइरहेका छौँ, कहाँ बनेको चिज खाइरहेका छौँ, कहिले बनेको चिज खाइरहेका छौँ, कस्तो कम्पोजिसनको चिज हो भन्ने विषयमा अलि बढी चासो दिनुपर्ने देखिन्छ र बिल चाहिँ जति हामी बिलिङ गरेर सामानहरू किन्छौँ त्यति हाम्रो सरकार अथवा राज्यलाई भर्ती गर्ने बाटो हुन्छ अथवा औपचारिक अर्थतन्त्रको आकार बढेर जान्छ। त्यसैले यहाँनिर यहाँले उठाउनु भएको विषय ठिकै हो, हामी उपभोक्ता वर्गतर्फबाटै पनि सजगता आवश्यक छ, कहिलेकाहीँ होला राज्यलाई पनि अब किन भएर भनेर हामीले भन्नुपर्छ होला, उपभोक्ताको तर्फबाट दबाब पनि दिनुपर्छ होला, उपभोक्ता अधिकारवादी सङ्घ संस्थाहरू पनि यसमा लागिरहनु भएको छ। तर उपभोक्ता आफू नागरिक कर्तव्यको दृष्टिले चाहिँ कता कता चुकेका छौँ त्यो पनि समीक्षा गर्नुपर्ने हो कि जस्तो लाग्छ मलाई।
अब अहिले हेर्ने हो भने विगतदेखिकै शहरी भागमा रहेका खाद्य वस्तु यो सामग्रीहरू चाहिँ खाद्य सामग्रीहरू म्याच सकिन लाग्दा ती सामानहरू चाहिँ यहाँले पनि उल्लेख गर्नुभयो हिमाली पहाड़ी जिल्लामा चाहिँ म्याच सकिएका वस्तुहरू थुप्रै देखिए। अब त्यो प्रवृत्ति रहेछ शहरी भागबाट ग्रामीण भागतिर ती म्याच सकिनै लाग्दा चाहिँ ती सामानहरू त्यतातर्फ लैजाने
ठुलो इश्यू छ यो चाहिँ ठुलो सवाल हो।
अब यो चाहिँ कसरी हटाउन सकिएला? अब त्यहाँ रहेका तत् निकायहरूले
के लाग्दैन मलाई भने केन्द्रमा भएको विभागले सबैतिर आफ्नो हात पन्जा सबै आँखा पुर्याउन सक्छ भने मलाई लाग्दैन। र अहिले स्थानीय तहको सरकार भनेको सबभन्दा नजिकको सरकार हो, जनताको पीर मर्का यावत कुराहरू बुझ्ने स्वास्थ्य शिक्षा बुझ्ने सरकार भएको हुनाले स्थानीय तहको तर्फबाट चाहिँ एउटा इकाइ अथवा टिम त्यहाँ नजिकको चाहिँ सुरक्षाकर्मीसँगको चाहिँ समन्वय यो भयो भने अझ मैले त के भन्छु भने वडा तहमा पनि यो जागरूकता चाहियो। वडामा सदस्य र वडाध्यक्षजीहरू हुनुहुन्छ, एउटा टिम छ, त्यहाँ चाहिँ टोल विकास संस्थाहरू हुन्छन् भनेपछि अब यो अनि सङ्घ संस्थाहरू हुन्छन्, पत्रकार मिडियाकर्मीहरू हुनुहुन्छ, उहाँहरूको पनि सहयोग लिएर बेला बेलामा यो चाहिँ अभियानको रूपमा अगाडि बढाउनुपर्छ र संवेदनशील कहाँ हुनसक्छ त यो समस्या भन्ने विषयलाई विश्लेषण गरिकन तयारीका साथ कसैलाई तर्साउने भन्ने विषयभन्दा पनि जागरण ल्याएर पहिला त्यो जागरूकता चाहिँ सबैतिर पुगेको एस्योर गर्ने सुनिश्चित गर्ने र कारवाहीमा जाने मोडेलमा स्थानीय तहहरू पनि अगाडि अग्रसर हुनुपर्ने जस्तो मलाई लाग्छ।
अर्कोतर्फ अब मूल्य बढ्दै जाँदा अझ भनौँ चाडपर्वमा सहुलियत मूल्यका पसलहरू पनि सञ्चालन प्रत्येक वर्ष हुने गर्छन्। खाद्य तथा व्यापार कम्पनी साल ट्रेडिङ कम्पनी लगायतको अग्रसरतामा यो गरिन्छ। अब एक हिसाबमा मूल्य बढ्दै जाँदा त्यसलाई चाहिँ सरकारी तौरबाट हस्तक्षेप गर्ने एउटा प्रणालीका रूपमा पनि यसलाई लिइन्छ, जसका कारण चाहिँ उपभोक्ताहरूले सहज रूपमा सहुलियत पूर्ण रूपमा चाहिँ उपभोग्य सामग्रीहरू खरिद गर्न पाउने अवस्था छ। तर अब यो तर यिनीहरूको सेवा त्यति प्रभावकारी नहुँदा आम सरकारले जसरी यसमा लगानी गरेको छ त्यसरी उपभोक्ताहरूले चाहिँ सहुलियत तरिकाले खरिद गर्न सकिन्छ, सहुलियत तरिकाले खरिद गर्ने उपाय उनीहरूलाई थाहा नभएको अवस्था पनि छ। अब यसलाई चाहिँ प्रभावकारी बनाउन त्यति सकिरहेको अवस्था छैन कि? अब यसलाई अब मन्त्रालयले पनि कसरी हेरेको छ? अब यी सरकारी लगानीबाट सञ्चालित यी निकायहरूलाई अझै प्रभावकारी बनाउन सकिएमा आम उपभोक्ताले पनि सहुलियत पूर्ण रूपमा दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न पाउने अवस्था थियो, किन अलिक कमजोर देखिएको छ यी निकायहरू?
मलाई के लाग्छ भने हाम्रो आम सोचाइ कस्तो भइदिएको छ भने हामी अलि बढी फ्यान्सी अलि राम्रो खालको चिपिक्क देखिएको राम्रो प्याकेज भएको यस्ता कुरामा हाम्रो दिमाग गइरहेको अवस्था छ। हामीले स्वदेशमा बनेको कुन होला मौलिक कुन होला भन्ने विषयलाई कम ध्यान दिइरहेका छौँ। र अब यहाँले उठाउनु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उहाँ हुम्लाको सिमी ल्याएर बेचिरहेछ, सोलुखुम्बुको ठाउँ ठाउँको आलु ल्याएर बेचिरहेछ अथवा यस्तै यस्तै आइटम उपलब्ध गराएको छ भन्ने विषयलाई पनि हामीले कम चासो दिएको हो कि जस्तो लाग्छ। अब म आफू त त्यहाँको क्रेता हो, नियमित जस्तो म त्यहाँबाट खरिद गर्छु, ठाउँ ठाउँमा जस्तै काठमाडौँको विभिन्न ठाउँमा र बाहिर धेरै जिल्लाहरूमा काउन्टरहरू छ, ती सामग्रीहरू पाइन्छन्। तर यस्तो पनि होला पाउँदै नपाउने बेला खाद्य व्यवस्था कम्पनी खुल्यो, दुर्गममा यो ढुवानी गर्यो, यही मात्रैबाट धानिएका जिल्लाहरू पनि थुप्रो छन्। तर अब अहिले त च्वाइस भयो नि, सबै ठाउँमा सडक पुग्यो, सडक पुगेपछि अरू अरू चाहिँ पसलहरूले उपलब्ध गराए होइन, व्यवसायहरू पुगे, त्यसलाई नराम्रो नमानौँ। तर यहाँले उठाउनु भएको विषय के होला भने कठिन अवस्थामा चाहिँ यिनीहरूले अलि त्यो आफ्नो बिक्री वितरणलाई प्रचार प्रसारमा ल्याउने, अलिक धेरै काउन्टरमा पुर्याउने अथवा मोबाइल भ्यानहरूबाट उपलब्ध गराउने लगायतका विषय थप्नुपर्ने हो कि भन्ने यहाँको आशय बुझ्छु मैले। एउटा कुरा के चाहिँ हो भने खाद्य र सल ट्रेडिङ यिनीहरूले बेच्ने चिजबिजहरू पहिलाभन्दा अहिले सुदृढ अवस्थामा छन्, राम्रो प्याकेजिङमा आएका छन्, त्यसमा बिग्रेको चिज पनि पाइन्छ अथवा बेला बखत यस्तो पनि भएको थियो भन्ने कुरा अहिले बाँकी छैन, एकदमै फ्रेस चिजहरू पाइन्छ, प्याकेजिङ राम्रो छ, मूल्य चाहिँ अरू भनौँ न अरू पसलमा भन्दा सरकारी हिसाबले चलेको हुनाले सुपथ मूल्य नै हो, बाह्रै महिना किसिमले सुपथ मूल्यमा उहाँहरूले बेच्नुहुन्छ भन्ने विषय अलि बाहिर जानकारी कम छ जस्तो लाग्यो। त्यसैले मेरो आग्रह सल ट्रेडिङको कर्पोरेसन र खाद्यको चाहिँ काउन्टरहरूमा पुगेर त्यहाँको चिजबिजहरू ल्याएर एक दुई पटक हेरौँ, एक दुई पटक खाइ हेरेपछि त्यहाँ निरन्तर जाने चाहिँ बानी लाग्छ, यसको प्रयोगबाट अलिकति कम मूल्यमा अनि यो उपभोग गर्न सकिने भयो, अलिक कम आयार्जन भएको व्यक्तिहरूलाई त झन् यो राम्रो विकल्प हो भन्ने मलाई लाग्छ।
अब हामी कुराकानीको अन्तिमतिर आइपुगेका छौँ, अब आम उपभोक्ता तपाईँ हामी सबै उपभोक्ताका रूपमा रहेका छौँ, यसरी हेर्दा अहिलेको जुन संकट छ, इन्धनको संकट, इन्धनको मूल्य आकाशिँदै गएको छ, यो समयमा कम इन्धन प्रयोग गर्ने सन्दर्भ र अब यो महँगीको समयमा चाहिँ यसलाई चाहिँ सामना गर्ने सन्दर्भमा एउटा उपभोक्ताको हिसाबमा, आफै उपभोक्ताको हिसाबमा आम उपभोक्तालाई के सुझाव दिनुहुन्छ, के सल्लाह दिनुहुन्छ?
म के भन्न चाहन्छु भने पहिलो कुरा त यो चाहिँ विश्व स्तरको अशान्ति युद्ध कम भएर जाओस्, समस्या समाधान होस्, सामान्य अवस्थामा आओस् भन्न चाहे। दोस्रो विषय अब हामी सरकारी तहहरूमा काम गर्ने साथीहरूले दुई दिन बिदा पाउनुभयो, दुई दिन बिदामा कमसेकम एक दिन त आफ्नो उत्पादन कार्यमा अथवा वर्षबारी होला, आफ्नो जग्गा होला, त्यसलाई अलि उत्पादक बनाएर आफ्नै चिज वस्तुहरू उत्पादन गर्ने कुरामा पनि अलिकति ध्यान दिने हो कि भन्ने आग्रह छ। दोस्रो कुरा, हामीले नेपालभित्रै उत्पादित विद्युतको प्रयोग बढाउनको लागि यो विद्युतीय चुलो इन्डक्सन यदि भान्सामा छैन भने राखिहालौँ, प्रयोग गर्न थालौँ, ताकि बाहिरबाट ल्याएर प्रयोग गर्ने ग्यासको उपभोग अथवा खपत कम भएर जान्छ, अलिकति भए पनि आयात कम गर्नलाई हामीले सघाउँ भन्ने चाहिँ सबै उपभोक्ता वर्गलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
हुन्छ त प्रवक्ताज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुविधीसँग। विशेष गरी इन्धन संकट, इन्धनको समस्या गहिरिँदै जाँदा देशका विभिन्न देशहरूले, विश्वका विभिन्न देशहरूले कम इन्धन प्रयोग गर्ने सन्दर्भमा विभिन्न उपायहरू अवलम्बन गरेका छन् र यो उपाय नेपालले पनि अवलम्बन गरेको छ। सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले आजदेखि लागू गरेको छ र यो समस्यासँग जुझ्न आम तपाईँ हामी उपभोक्ताले के गर्न सकिन्छ भन्ने सन्दर्भमा आजको अन्तर्संवाद केन्द्रित गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।